नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी मोहन मैनालीको नियात्रा मान्ठा डराएको जुग लिएर आइपुगेका छौं। गएको साता हामीले मान्ठा डराएको जुगको 10 श्रृंखला वाचन पुनः प्रसारण गरेका थियौं। आज यसको 11 श्रृंखला लिएर आएका छौं। गएको साता निर्वाचनका कारण हामीले 10 श्रृंखलालाई पुनः प्रसारण गरेका हौं। आज 217 पृष्ठबाट यसको वाचन हुन्छ। यो कालीकोट मानमको कथा चलिरहेको छ। मोहन मैनालीको नियात्रा मान्ठा डराएको जुगको 11 श्रृंखला अब सुनौ। जसोतसो मानमाको डाँडामा उक्लेपछि मैले भिडियो र स्टिल दुवै क्यामेरा नगेन्द्रलाई दिएँ। उनी होटेलतिर लागे। म ब्लड प्रेसर जचाउन एउटा औषधि पसल गएँ। 2-3 दिन पानी राम्रोसँग खान नपाएकाले र पसिनाबाट धेरै पानी बगेकाले ब्लड प्रेसर धेरै घटेको रहेछ। पसलमा बसेका अहेवले एक बट्टा ग्लुकोज दिएर भोलिसम्ममा यो सबै खाइसक्दा ठिक हुन्छ भने। त्यहाँबाट होटेल पुग्न 3 मिनट पनि लाग्दैन थियो, तर ग्लुकोज खल्तीमा बोकेर हिँड्न सक्ने अवस्थामा थिइनँ म। त्यसैले औषधि पसलमै पानी मागेर एक ग्लास ग्लुकोज पानी खाएँ। बाटोमा निस्केर बिस्तारै हिँड्दै थिएँ। मभन्दा अलिक पछाडि कसैले भुइँमा ओछ्याएको ढुङ्गामा लौरो बजारेको आवाज आयो। फर्केर हेरेँ। ऐ पत्रकार, मेरो लौरोले काठमाडौँबाट आएका पत्रकार पनि भन्दैन, मानवाधिकारवादी पनि भन्दैन। चाँडो हिँडेर घरभित्र पसिहाल। जुगे हवलदार कड्कियो। मानमा कर्फ्यू लाग्दैन थियो, तर पनि साँझ 7 बजेपछि हिँडुल गर्न पुरै निषेध थियो। अघोषित कर्फ्यू लाग्न पनि पुरै 45 मिनट बाँकी थियो, तर जुगे हवलदारले एक छत्र राज सुरु गरिसकेको थियो। यो हवलदार कति उल्लु छ भन्ने कुरा मैले अस्तिकै दिन थाहा पाइसकेको थिएँ। त्यस दिन मानमाको बाटोमा बनाएको राजा वीरेन्द्रको अनुहारसँग कतै कतै मिल्ने अनुहार भएको शालिक मुनिको चौतारोमा मानिस बसेका थिए। मानिस बस्न लायकको सार्वजनिक ठाउँ यति एउटा थियो मानमा, तर जुगे हवलदारले उनीहरूलाई क्रूर तरिकाले दपाएको थियो। तिमीहरू यहाँ बस्ने हो, भागिहाल। तेरो बाबुले माथिबाट हेरेको देखेनौ? वीरेन्द्रको शालिकतिर लौराले देखाएर उसले भनेको थियो। जुगे हवलदारले भनेको नसुनेजै गरेर म होटलतिर लागेँ। मलाई लाग्यो पारीको डाँडामा एक थरी जङ्गबहादुर छन्, बुहारीको डाँडामा अर्का थरी। मानमा हामीले गर्नुपर्ने काम सकियो। अब हामीलाई जुम्ला जानु थियो। त्यसका लागि हामीले या त हुम्लासम्म हिँड्नु पर्थ्यो, या त सुर्खेतसम्म हिँडेर त्यसपछि हवाई जहाज चढ्नु पर्थ्यो, या हेलिकप्टर पर्खेर मानमामै बस्नु पर्थ्यो। अघिल्ला 2 उपाय हाम्रो लागि काम लाग्ने थिएनन्। त्यसैले हामी हेलिकप्टर पर्खेर बस्यौँ। खाना खाइसकेर हेलिकप्टर आउँछ आउँदैन भनी बुझ्न बजार निस्केँ। बाटोमा उनै प्रहरीसँग भेट भयो, जसले हामी मानमा आइपुग्ने बित्तिकै हामीलाई प्रहरी कार्यालयमा पुर्याएका थिए। आज हेलिकप्टर आउँछ कि भनेर बुझ्न निस्केको, यसअघि धेरैलाई भनेको कुरा उनलाई पनि भने। अहिलेसम्म त आउने छाड छैन, उनले भने। यसअघि कसैले पनि यस्तो स्पष्ट जवाफ दिएका थिएन। उनको जवाफ सुनेर म छक्क परे। म छक्क परेको देखेर उनले भने, सुर्खेतबाट हेलिकप्टर उड्न अघि उसले मलाई खबर गर्नुपर्छ, अहिलेसम्म खबर गरेको छैन। हेलिकप्टर प्रहरीलाई खबर गरेर जति बेला पनि आउन सक्थ्यो, जसमा जानका लागि हामी जति बेला पनि तयार रहनु पर्थ्यो। हेलिकप्टर नआएका खण्डमा मानमै बस्न पनि हामी तयार रहनु पर्थ्यो। यो काम निकै कष्टकर थियो। तर हाम्रो कामलाई ती प्रहरीले सजिलो बनाइदिए। हेलिकप्टर आउने भएपछि उनले हामीलाई बसेको होटलमै खबर पठाउने भए। हामी होटलमै बस्दा पनि हेलिकप्टर नछुट्ने व्यवस्था उनले गरिदिने भए। त्यस दिन हेलिकप्टर मानमा आएन। बिहान हेलिकप्टर आएन भने दिन के गरेर बिताउँला जस्तो लागेको थियो, तर दिन सजिलै बित्यो। म दिनभर निदाएँ। साँझ एकछिन बजारका मानिसले खाने पानी लुच्छाचुडी गरेको हेरेँ। रातभर पनि निदाएँ। ब्लड प्रेसर अझै पनि कमै रहेछ। भोलिपल्ट पनि हिजोकै काम दोहोऱ्याएँ। पर्सिपल्ट त हेलिकप्टर कसो नआउला भन्ने ठाने। अलि ढिलो बजार निस्केँ। उनी प्रहरीसँग भेट भयो। उनले 2-2.5 घन्टापछि हेलिकप्टर आउन सक्ने खबर सुनाए। सुर्खेतबाट हेलिकप्टर उडेपछि मलाई खबर गर्ने हिजोकै बाचा दोहोऱ्याए। झन्डै तीन घण्टापछि हेलिकप्टर आउने खबर आयो। हामी हत्तनपत्त आफ्ना सामान लिएर नजिकैको हेलिप्याडमा गयौँ। सामान र केही मान्छे बोकेर आएको हेलिकप्टर धुलो उडाउँदै हेलिप्याडमा बस्यो। सामान झिकिसकेपछि हामी जुत्ती खेल्दै हेलिकप्टरभित्र पस्यौँ। सबैभन्दा महँगो यातायातको साधन चढेर सुर्खेत गयौँ। भोलिपल्ट हवाईजहाज चढेर हुम्लाको सिमीकोट गयौँ। हुम्लामा हामीले धेरै काम गरेनौँ। आफ्नो गाउँमा बस्न नसकेर सदरमुकाम सिमीकोटमा शरण लिइरहेका मानिसहरूसँग कुराकानी गर्यौँ। बुढाउँसे गाउँसम्म गयौँ। हुम्लामा दुई रात बिताएको भोलिपल्ट बिहान सबेरै उठौँला भन्ने लागेको थियो। बुसुक्कै निदाइएछ। विमानस्थलको साइरन बज्दा पो बिउजियो। हतार हतार उठेर सामान पोको पारेर विमानस्थलको डिलमा पुग्दा नपुग्दै जहाज उडिहाल्यो। नचाहँदा नचाहँदै पनि सिमीकोटमा अरू कतिन्जेलो बस्नुपर्ने भयो। कोही भन्थे अर्को जहाज आउँछ, कोही भन्थे खाद्यको चामल बोक्ने बेला भए पो आउँथ्यो, अब भोलि मात्र आउँछ। नजिकको पसलमा चिया खाएपछि हाम्रो काम थिएन। जसरी भए पनि समय बिताउनु थियो। यस्तैमा विमानस्थलको सिरानमा रहेको ब्यारेकबाट एक हुल सिपाही आए। चिया पसलमा जेरी खाएर जताबाट आएका थिए उतै लागे। बथानसँग छुटिएर एउटा सिपाही हाम्रा नजिक आएर कुरा सुरु गरे। सरहरू कहिले आउनुभएको? हिजो। कहाँसम्म जानुभयो? त्यही बुढाउँसेसम्म। के कामले आउनुभएको थियो होला? सामान त टन्न रहेछ। हाम्रो सामान हेरेर उनले भने, हामी पत्रकार हौ, गाउँघरतिरको हालखबर के रहेछ बुझौँ भनेर त्यतातिर आएका। काठमाडौँ छाडेको 22 दिन भएको थियो। यसबीचमा हाम्रो शरीरले धेरै विषम परिस्थिति झेल्नु परेको थियो। चुफालको कठ्याङ्री नै चिसो, नेपालगञ्ज सुर्खेत जस्ता बजार अनि भेरी तिला र कर्णाली नदी किनारको जेठ महिनाको खपिन सक्नु गर्मी र धुलो, जुम्ला र कालीकोटको सम्झँदै आङसिरिङ्ग हुने बाटो हिँड्नु परेको थियो। खान बस्नको ठेगान नहुनाले ब्लड प्रेसर घटेर बोल्ने जाँगर बाँकी थिएन। थकित शरीर कति बेला काठमाडौँ पुर्याएर बिसाउँ जस्तो भएको थियो। उता ती सिपाहीले लामै गफ गर्ने सुर ल्याए। उनीबाट पिण्ड छुटाउनु पर्यो भनेर मैले यसअघि यस्तै कुरा सोध्ने सिपाहीबाट छुटकारा पाउन उपयोग गर्दै आएको उपाय लगाएँ। हिजो मेजर साहब, सिडिओ साहब र डिएसपी साहबलाई भेटेर सबै कुरा भनिसकेका छौँ। हामीलाई प्रश्न सोध्ने अरू सिपाहीहरू यति भनेपछि खुरुक्क आफ्नो बाटो लाग्थे, तर यी चाहिँ अर्कै धातुबाट बनेका रहेछन्। उनमा मेरो यस उपायको कति पनि प्रभाव परेन। उनी आगन्तुकहरूबारे सूचना बटुल्न खटिएका मान्छे होइन रहेछन् भन्ने लाग्यो। चिया खाउँ है। चिया खाएपछि हिँड्लान् कि भनेर मैले भने। उनले आफ्नो टाउको तलमाथि हल्लाए, केही बोलेनन्। चिया खाइन्जेल उनी चुप लाग्दा मलाई खुसी लाग्यो। चिया खाइसकेपछि पक्कै पनि आफ्नो बाटो लाग्लान् भनेर। जेठको दिन भए पनि सिमीकोटमा बिहान जाडो थियो। त्यसमाथि हिजोदेखि ज्वरो आउला जस्तो भएको थियो। काममा बस्नु पर्यो भनेर चिया पसलबाट बाहिर निस्केर आफ्ना सामान राखेका ठाउँतिर जाँदा पनि ती सिपाहीले पिछा छाडेनन्। बरु जहाज छुटेको झुहाकमा असरल्ल पारेर फालेका धुलोले ढाकिएका हाम्रा पाँचवटा ब्यागको धुलो टकटकाउँदै तिनलाई मिलाएर राख्न थाले। अचम्मका सिपाही फेला परे। अब त सोध्नै पर्यो उनका बारेमा। घर कहाँ हो? मैले सोधेँ। पूर्व लम्जो तेह्रथुनमा जम्मे रुकेको, झापामा केही समय पढेको र त्यसपछिका सबै वर्ष काठमाडौँमा बसेको म। लम्जुङलाई पूर्व भनेको सुन्दा अनौठो लाग्यो, तर उनले ठिकै भनेका थिए। सिमीकोटबाट लम्जुङ धेरै पूर्व थियो। वनस्पति, मान्छे, बोलीचाली, रहनसहन, भौगोलिक अवस्थिति सबै दृष्टिले सिमीकोटमा बस्नुपर्दा उनी सहजाएका रहेनछन् भन्ने बुझेर मैले उनलाई सोधेँ, घरको नियासो लाग्यो कि क्या हो? कसरी नलागोस् त सर, कहाँको लम्जुङ, कहाँको कर्णाली? स्कुलमा सिके कि ब्यारेकमा सिके, उनी पूर्वी पहाडको नेपाली फररेर बोल्थे। सिमीकोटको नेपाली भाषा उनलाई बिरानो लाग्थ्यो। सिमीकोटको रहनसहन उनलाई आफ्नो जस्तो लाग्दैन थियो। चिसो र हावाले फुटेर कालो भएको त्यहाँका मानिसका अनुहार अनि नराम्रो पानी खाँदा पहेँला भएका दाँत उनलाई मन पर्दैनथे। उनी औलका ठूला पात भएका रुखका बीचमा हुर्केका थिए। उनलाई हुम्लाका तिखा सुइरा पात भएको सल्लो पनि बिरानो लाग्थ्यो। उनलाई सबभन्दा रिस उठ्ने कुरा चाहिँ यहाँको भिर थियो। सिमीकोटको विमानस्थलबाट कसेर फुटबल हान्यो भने भिरको तल बगेको कर्णाली नदीमा पुग्थ्यो। बिचरा ती सिपाही एक महिना अघि भिरको बाटो हुँदै गस्ती गर्दै बरगाउँ पुगेछन्। फर्केर आएको तीन रातसम्म भिरबाट खसेको सपना देखेछन्। सरलाई देख्दा घरको नियास रुमेटियो। उनले अचम्मको कुरा गरे, कहाँको पश्चिम पहाडका मान्छे उनी, कहाँको पूर्वको मान्छे म, कहाँको लमजुङ्गी नेपाली बोलेर हुर्केका उनी, कहाँको पूर्वको नेपाली भाषा बोल्ने म, घरको नियास रुमेट्न उनी मसँग बसेका रहेछन्। यति विघ्न नियास्रिएको सिपाहीसँग अरू केही बेर गफ गर्ने मन हुँदा हुँदै सिमिकोट स्काइलाइनको जहाज ओर्लियो। बिचरा हाम्रा दुईवटा ब्याग बोकेर हामीलाई पुर्याउन जहाजैसम्म आए। थोरै समयमा गाढा सम्बन्ध भएर फेरि कहिल्यै भेट नहुने गरी छुटिएका मानिसहरूको सूचीमा थपिन आएका ती सिपाहीलाई हात हल्लाएर हामी जहाज चढ्यौँ। हामीलाई नेपालगञ्ज पुगेर काठमाडौँ जानु थियो। हवाईजहाजले नेपालगञ्जसम्मकै भाडा लिएको थियो तर सुर्खेत लगेर छाडिदियो। यहीँ बस्दै गर्नु, दिनभर चामल बोकेर बेलुका तपाईँहरूलाई लिएर नेपालगञ्ज जान्छ, हवाईजहाजको मानिसले भन्यो। चाँडै काठमाडौँ पुग्ने आश गरेको म बबरू दिनभर बिसन्चो शरीर र दिगदार मन लिएर सुर्खेत बस्नुपर्ने भयो। सुक्खा र गरम विमानस्थलको प्लास्टिकको कडा सिटमा झोक्राएर बसेँ। मोहनदाइ होइन के भयो? अलि धोद्रो आवाज सुने। बल गरेर टाउको उठाएर हेर्दा ट्रिपल पी गुरुङ रहेछन्, यति एयरलाइन्सका पाइलट। उनी पनि स्काइलाइनका पाइलटले जस्तै दिनभर सुर्खेतबाट कडालीका विभिन्न विमानस्थल पुग्दै फर्कँदै गर्ने रहेछन्। बेलुका मात्र नेपालगञ्ज जाँदा रहेछन्। स्काईको जहाजले केही गरी हामीलाई नेपालगञ्ज लगेन भने उनले लगिदिने भए। बेलुका स्काईकै जहाजले नेपालगञ्ज लगिदियो। त्यही साँझ हामी काठमाडौँ फर्कियौँ। साल माघमा भएको युद्ध विराम 8 महिना नपुग्दै भङ्ग भएपछि फेरि लडाइँ सुरु भयो। हामी बाजुरा र मुगु जाँदा लडाइँ भइरहेको थियो। पहिलोपटक बाजुरा गएको 1.5 वर्षपछि हामी फेरि बाजुरा जाने भयौँ। तर यसपालि अघिल्लो सालको जस्तो शास्ति खप्नुपर्ने थिएन। अघिल्लो पटक जस्तो धनगढी डोटी अछाम घुम्नु पर्दैन थियो। झन्डै 1.5 वर्ष बन्द भएको कोल्टी एयरपोर्टमा प्लेन जान थालेको 1 वर्ष भइसकेको थियो। पहिलोपटक कोल्टी पुग्न नेपालगञ्जबाट 6 दिन लागेको थियो। यसपालि आधा घन्टामा पुगिन्थ्यो। जेठको महिना नेपालगञ्ज कुनै पनि दृष्टिले आकर्षक हुँदैन, त्यस वर्ष पनि थिएन। तैपनि हामी 2061 जेठ 3 गते काठमाडौँबाट नेपालगञ्ज गयौँ। तातो सुक्खा हावा चलेकाले नेपालगञ्जमा गर्मी खपिसक्नु थिएन। विमानस्थल छेउको एयर कुलर भएको होटलमा बास बस्यौँ। यसपटक हाम्रो टोली ठुलो थियो। म, पत्रकार दीपक थापा, भिडियो डकुमेन्ट्री निर्माता ध्रुव बस्नेत, धनगढीका पत्रकार प्रकाश शाह र साउन्डम्यान काजी थापा 5 जना। भोलिपल्ट बिहानै हामी विमानस्थल गयौँ। नेपालगञ्जबाट सुदूरपश्चिमका पहाडी भागमा जाने प्लेन रद्द हुनु नौलो कुरा थिएन। तैपनि हामी जान लागेको कोल्टी विमानस्थल जाने प्लेन निर्धारित समयभन्दा धेरै ढिलो नगरी उड्यो। एकैछिनको उडानपछि हामी कर्णाली नदी तरेर कोल्टी विमानस्थलमा ओर्लियौँ। विमानस्थलमा सेना र प्रहरीले निकै कडी कडाउ गरी यात्रुको सामान जाँच गर्थे। तर के भएर हो कुन्नी, हाम्रो सामान त्यति ध्यान दिए जस्तो पनि जाँचेनन्। विमानस्थलमा ओर्लिने बित्तिकै थाहा भयो कोल्टीको कायापलट भएको रहेछ। त्यहाँ 1 वर्ष अघिदेखि सेना बसिरहेको रहेछ। पहिले आउँदा उजाड देखिने कोल्टीमा मानिसहरूको घुइँचो लागेको रहेछ। कोल्टीको जनप्रकाश उच्च माविमा पहिले +2 2 जना मात्र विद्यार्थी थिए। अहिले 11 कक्षामा मात्र 26 जना थिए। स्कुलमा पहिले 200 पनि विद्यार्थी पुग्दैन थिए, अहिले 700 थिए। कोल्टी गुलजार हुनुमा सूर्यबहादुर गिरीको हात रहेछ, जसले अघिल्लो पटक हामीलाई मार्मिक कुरा भनेका थिए। लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका बेला उनी काठमाडौँ गएछन्। कोल्टीमा सेना राख्न र विमानस्थल चलाउन सरकारलाई अनुरोध गरेछन्। सरकारले पनि उनको कुरा सुनेछ। त्यहाँ पुगेर मैले सबैभन्दा पहिले उनै सूर्यबहादुरलाई खोजेँ। तर कोल्टीमा फेरि प्लेन आउन थालेको देख्न नपाउँदै सूर्यबहादुर बितेछन्। 2059 सालमा हामीले भेट्दै निकै वृद्ध भइसकेका थिए। त्यति बेलै 82 वर्ष पुगिसकेका थिए। कोल्टीमा हामी बसेको होटल लुम्बिनीमा मानिसको निकै घुइँचो थियो। हाम्रो कोठा छेउमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीका मानिस यहाँका मानिसलाई भेट्दै थिए। हामी पत्रकार हौँ भन्ने थाहा पाएपछि आइसिआरसीका मान्छेलाई भेट्न आएका मध्ये एकजनाले हामीसँग कुराकानी गर्न खोजे। उनी कोल्टीका पहिलेका गाविस अध्यक्ष ताराचन्द्र रेग्मीका भाइ बलदेव रेग्मी रहेछन्। अघिल्लोपल्ट हामी यहाँ आउँदा उनी कोल्टीमा थिएनन्। पुरानो कोल्टी बजारभन्दा अलि मासतिरको उनको घरमा ताला लागेको थियो। गाउँलेहरूले बताएअनुसार 2059 असारको अन्त्यतिरको एक दिन ताराकी पत्नी शान्ता देवी धान रोप्न खेत गएकी थिइन्। एकुल माओवादी महिलाले उनलाई खेतैमा मर्ने गरी पिटे। अब मर्छे भन्ने भएपछि उनीहरू शान्ताको अधमरो शरीर छाडेर त्यहाँबाट हिँडे। शान्ता बौरिइन्। त्यसपछि माओवादीले शान्तालाई औषधि गर्ने र मद्दत गर्नेलाई शान्ता जस्तै बनाइदिने धम्की दिए। 10 दिनपछि भने शान्तालाई उनका भतिजाले बोकेर गाडी आउने ठाउँमा डोटीसम्म पुर्याए। त्यहाँबाट शान्ताले नेपालगञ्ज गएर औषधिमूलो गरिन्। उनी र ताराचन्द्र दुवै उतै बस्न थाले। हामी अघिल्लो पटक कोल्टी पुग्नुभन्दा केही दिन अघि माओवादीले उनको घर लुटेका थिए र त्यहाँ भएका सामान लगेका थिए। 2059 माघमा दोस्रो पटक युद्ध विराम भएपछि कोल्टीमा सेना बस्न थाल्यो। प्रहरी पनि कोल्टीमा फर्केर आयो। विमान चल्न थाल्यो। त्यसपछि गाउँ छाडेर गएका अरू मानिस जस्तै शान्ता देवी र उनका पति ताराचन्द्र रेग्मी पनि घर फर्किए। बलदेवले हामीलाई उनको घर पुगेर शान्तालाई भेट्न अनुरोध गरे। उनले हामीलाई आफूसँगै लिएर गए। उनको घर पुग्दा शान्ता आशोच बारेको सेतो लुगामा थिइन्। उनले केही पहिले मात्र लोग्नेको क्रिया गरेकी थिइन्। ताराचन्द्र नेपाल कम्युनिस्ट पार्टी एमालेका बाजुरा जिल्ला कमिटीका उपसचिव थिए। उनी आफ्नो पार्टीले सञ्चालन गरेको राजनीतिक अभियानका सिलसिलामा 2060 फागुन 20 गते बाजुराकै दक्षिणी भेगका गाउँ गएका थिए। यसै क्रममा एमाले दक्षिणी बाजुराको मौरी भन्ने ठाउँमा आमसभा गरेको थियो। आमसभा सकिएपछि माओवादीले ताराचन्द्र र बाजुरा जीविसका पूर्व सभापति लालबहादुर थापालाई रोके। मौरीको पुलमा दुवै पक्षबीच 2-3 घण्टा विवाद भयो। अन्त्यमा बन्दुकी भएकाले माओवादीकै जित भयो। उनीहरूले दुवैलाई मौरीको पुल तारेर पारी लगे। लालबहादुरलाई केही दिनपछि छाडिदिए तर ताराचन्द्रलाई छाडेनन्। चैत 23 गते बाजुरामा हल्ला फैलियो माओवादीले ताराचन्द्रलाई पनि मारे भनेर। मारेको देख्ने मान्छे बोलेका थिएन त्यसैले उनका विषयमा धेरै हल्ला भइरहेका थिए। कसैले माओवादीले टाउकामा गोली हानेर मारे भन्ने खबर ल्याएका थिए। कसैले भनेका थिए ब्लेडले चिरेर मारे। कसैले ढुङ्गाले टाउकामा हानेर मारे भनेका थिए। कसैले खाल्टोमा पुरेर मारे भने। यीमध्ये एउटा अथवा धेरैवटा कुरा सत्य हुन सक्थे। यीमध्ये सबै कुरा झुटा हुन पनि सक्थे। माओवादीले उनका लास पनि दिएका थिएनन्। हामीले त सासै आओस् भनेका थियौँ तर लास पनि पाएनौँ। मारेको हो कि होइन भन्ने कुरा पनि कसैले स्पष्टसँग भनिदिएनन्। बलदेवले भने केही हप्तापछि हामीले मौरेको अलि दक्षिणमा पर्ने बेतालमाण्डुमा 2 माओवादीलाई भेटेका थियौँ। उनीहरूले मान्छे मार्ने कुरालाई सामान्य रूपमा लिएका थिए। ताराचन्द्रलाई अपहरण र हत्या गरेको कुरा उनीहरूले गौरवका साथ भनेका थिए। हत्या गरिसकेपछि लास समेत लुकाउने त दाह संस्कार गर्नु पर्दैन हामीले उनीहरूलाई सोधेका थियौँ। लास पाइने कुरै भएन। पार्टीको हिरासतमा थियो। पार्टीले मार्यो। जुन दिन हामीले मार्यौँ त्यही दिन दाह संस्कार भइगयो। केही दाह संस्कार चाहिन्न त्यसको। आफूलाई प्रभात भन्नेले भनेको थियो। बलदेव र शान्ता ताराचन्द्रको पार्टी र सरकारसँग पनि चिडिएका थिए। अपहरणको 1 महिनासम्म पनि छुटाउने कोसिस नगरेकोमा शान्ता असाध्यै विरक्तिएकी थिइन्। उनलाई आफ्नो सर्वस्व गुमेजिन लागेको थियो। हामी केही बेर उनका घरमा बस्यौँ। त्यहाँबाट तल कोल्टीको पुरानो बजारको ठूलो चौरका दृश्य खिच्यौँ। पहिले हामी आउँदा माओवादीको झण्डा फहराइरहेको अग्लो रुख अगाडि अहिले सेना र प्रहरीको चेकपोस्ट थियो। आउने जाने मानिसको जाँच कडाइसाथ हुन्थ्यो तर शान्ताका लागि यस्तो जाँचको कुनै अर्थ थिएन किनकि त्यसले आफ्नो लोग्नेको ज्यान जोगाउन सकेको थिएन। हामी फेरि होटल फर्क्यौँ। होटलमा बसेर कुरा गर्दै जाँदा बिस्तारै मानिस थपिँदै गए। सबैले आआफ्ना व्यथा सुनाए। गरिब 2059 सालमा माओवादीले मलाई 2 उनीहरूसँग लगे। जगन्नाथमा भाषण गर्न लगाए। त्यहाँबाट भागेर 2060 साल भदौमा कोल्टीमा बस्न थाले। 150 बाख्रा थिए। त्यही बेचेर गुजारा गर्दैछु। सपाटा गाउँका मनबहादुर अधिकारीले भने व्यापारले के भयो र हजुर मनमा सन्तोष छैन। माओवादीको राज नभएको त यही कोल्टीको 3 वडा मात्र हो। कोल्टीमा व्यापार गरिरहेका अर्का एकजनाले भने कोल्टीमा हामीले एकपछि अर्कोका कुरा सुन्यौँ। त्यहाँ सरकारबाट पीडित भएको कुरा सुन्न पाइँदैन थियो। कोल्टीका ढुङ्गामुडालाई पनि गाली गर्छन् माओवादीले। हामी पुगेका बेला त्यस ठाउँमा यसै भन्ने गरिन्थ्यो। कोल्टीमा साई सेना बस्न थालेपछि माओवादीलाई यस क्षेत्रमा चलखेल गर्न निकै गाह्रो भएको थियो। उनीहरूको बाटो टुटेको थियो। त्यसैले कोल्टीमा सेना राखेको भनी कोल्टीवासीलाई माओवादीले गाली गर्थे। मेरो पनि कुरा टिपिदिनुहोस् न। हामीले कुराकानी गरिरहेका ठाउँमा आएर एकजना मानिसले भनेपछि दीपक जिल्लाले अप्ठ्यारो लागेछ। उनीहरूले हामीलाई क्षतिपूर्तिका लागि लगत टिप्न आएका मान्छे जस्तो ठाने कि भन्ने लागेछ। दीपकजीले सम्झाएपछि मैले उनीहरूलाई भने हामी क्षतिपूर्तिका लागि विवरण टिप्न आएका मानिस होइनौँ। हामी पत्रकार हौँ जसले आफूले थाहा पाएका कुराहरूलाई बताउन मात्र सक्छ। तैपनि आफ्ना कुरा सुनाउने उनीहरूको जोस घटेन। उनीहरूले सम्पत्ति र दुःख जति बाँड्यो उति घट्छ भन्ने ठाने जस्तो लाग्यो। कुराकानीबाट हामीले के थाहा पायौँ भने कोल्टीमा अहिले धेरैजना त्यस्ता कलिला केटाकेटी छन् जो स्कुल छाडेर अरूको उक्लाइमा लागेर माओवादी भएका थिए अथवा जसलाई माओवादीले जबरजस्ती आफूसँग हिँडाएको थियो। पछि माओवादी छाड्दा जीव ज्यानको डर भएपछि ज्यान जोगाउन उनीहरू कोल्टी आएका थिए। तीमध्ये केहीका बाबुआमालाई पनि माओवादीले गाउँमा बस्न दिएका थिएनन्। उनीहरू पनि कोल्टीमै बसिरहेका थिए। हामी कोल्टी पुगेका बेला राजनीतिक दलहरू राजाको शासन विरुद्ध आन्दोलन गरिरहेका थिए। हामीले हिंसाका घाउबाट राजनीतितिर प्रसङ्ग मोड्यौँ। मेरो पनि पार्टी छ भन्ने कुरा कहिलेकाहीँ रेडियोमा समाचार सुन्दा सम्झन्छु, नेपाली काङ्ग्रेसका गाउँ स्तरका एकजना नेताले भने। नेकपा एमालेको पनि अवस्था राम्रो थिएन। उसका धेरै नेता कार्यकर्ता स्थानीय विकास मन्त्री कमल थापाले गठन गरेको जिल्ला विकास समितिमा बसेका थिए। धेरै कार्यकर्ता पहिले माओवादी गइसकेका थिए। माओवादीको तागत पनि पहिलेका एमाले कार्यकर्तामै भर परेको थियो। कोल्टीमा काम गर्न थाल्नु अघि हामीले मुगुको पश्चिमी भेग जानुपर्ने थियो। त्यतातिर जान हामीले कोल्टीका पत्रकार छक्क मल्ललाई साथी बनायौँ। भिडियो क्यामेराका सामान समेत बोक्नुपर्ने हुनाले उनले एकजना मानिस खोजिदिए। श्रुति सम्वेकमा अहिले तपाईँ मोहन मैनालीको नियात्रा मान्टा डराएको जोक सुन्दै हुनुहुन्छ। केही बेरमा फेरि यसको बाँकी अंश लिएर आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज मोहन मैनालीको नियात्रा मान्टा डराएको जुगको वाचन सुनिरहेका छौ। अब यसको बाँकी अंश वाचन सुनौ। ०६१ जेठ ५ कोल्टीमा हामीले कुरा गरेका मानिसले जोगलाको पुल पुग्न 4 घण्टा मात्र लाग्छ भनेका थिए, तर हाम्रो हिँडाइ ढिलो थियो। चाखलाग्दा कुरा देख्ने बित्तिकै खिच्नका लागि हामी रोकिन्थ्यौँ। बिहान 8 बज्दा 9 बज्दैदेखि गर्मी बढेको थियो। कर्णालीको गडतिरको बाटोमा आँखा तिर्मिराउने गर्मीले हाम्रो गति अझ धिमा भएको थियो। जोगला पुग्ने बेला रागे भिरले त हाम्रो मूल सात्तो खायो। साँगुरो भिरमा बाटो ओह्रालो झरेको थियो। छेउछाउमा समाउने हाँगाबिगा केही थिएनन्। केही गरी खुट्टो चिप्लियो भने एकैचोटि कर्णाली नदीको बीचमा पुगिन्थ्यो। वीरका ढुङ्गा जताततै फुटेका थिए। ढुङ्गासँगै ढुन्मुनिएर झरिला जस्तो लाग्थ्यो। त्यसैले हामीलाई 4 घण्टाको बाटो पार गर्न 8 घण्टा लागेको थियो। जोगलाको पुल तरिसक्दा हामीलाई थाहा भयो हामी एक खाले भीर तरेर अर्को खालको भीरमा आइपुगेका रहेछौँ। हामी जोगला पुग्दा त्यहाँका मान्छे छक्क परेका थिए। पश्चिम नेपालमा माओवादीले लामो समयदेखि नाकाबन्दी गरेका थिए। यस्ता बेला पनि यहाँ आउने यिनीहरू को होलान् भन्ने लागेको रहेछ उनीहरूलाई। घट्ट पिन्न आउने बाहेक अरू मानिस जोगलाको पुल नतरेको झन्डै 2 महिना हुन लागेको रहेछ। उनीहरूले हामीलाई एउटा घरको भित्तामा टाँसिएको हस्तलिखित सूचना देखाए। त्यसमा लेखिएको थियो, बाजुरा जिल्लाका कोही पनि मानिस माओवादीको स्वीकृति बिना जोगलाको पुल तरेर मुगु पस्न पाउने छैनन्। माओवादीले जारी गरेको सो सूचनामा त्यसरी आउने मानिसलाई गुप्तचर सरह कारवाहीको धम्की पनि दिइएको थियो। अर्थात् यसरी आउने मानिस मारिन पनि सक्थे। हामीले अन्यत्र जस्तै यहाँका मानिसलाई पनि आफ्नो परिचय दियौँ, यहाँ आउनुको कारण बतायौँ र छेउको होटलमा चिया बनाउन लगाई त्यहाँका मानिससँग कुराकानी थाल्यौँ। तपाईँहरू आएको खबर गइसकेको छ कहाँ? माथि गाउँमा पार्टीका आधिकारिक व्यक्ति भए ठाउँमा। कसरी लग्यो नि? अघि तपाईँहरूलाई पानी खुवाउने कालो टिसर्ट लगाएको केटोले। कालो टिसर्ट लगाउने ती केटाले जोगलाको पुल तर्ने बित्तिकै हामीलाई कर्णाली नदीबाट चिसो पानी ल्याएर खुवाएका थिए। आजको सेन्ट्री उही त हो नि। गाउँले हामीलाई तर्साए। माओवादीले हामीलाई सुका ढेकसम्म जान दिँदैनन्, कारवाही गर्छन् आदि आदि। चिया खाइसकेर सुका ढेक जान हिँड्यौँ। आधा घण्टा उकालो चढेपछि हामी सुकाटिक पुग्यौँ। गाउँछेउ सर्वोदय माविका शिक्षकहरूसँग सामान्य कुराकानी भयो। स्कुलको खेल मैदानको पल्लो छेउमा रहेको एउटा घरमा राति बास बस्ने गरी सामान राख्यौँ। बेलुका सुकाटिक स्कुलका शिक्षकले हामीले रोजेको घरमा नसुतेर स्कुलमा सुत्न असाध्य कर गरे। त्यति साह्रो कर गर्नुको पछाडि केही कारण अवश्य हुनुपर्थ्यो, तर उनीहरूले त्यो कुरा हामीलाई बताएनन्। हामीले बास मागेको घरमा सुत्ने ठाउँ नभए पनि घर छेउको गोठको माथिल्लो तला फराकिलो र खाली थियो। यस घरमा टोयलेट र पानीको व्यवस्था पनि थियो। फेरि राति जुनसुकैतिरका सेना आइहाले भने स्कुलमा सुत्ने जो कोहीलाई पनि आफ्ना शत्रु ठान्न सक्थे। यस हिसाबले घर अलिक बढी सुरक्षित हुन सक्थ्यो। त्यसैले हामीले घर नै रोज्यौँ। राति सुत्ने बेलासम्ममा हामीले धेरै मानिस भेट्यौँ। तल जुग्लाको पुलमा मानिसले तर्साए जस्तो गरी माओवादीको फन्दामा भने पर्नु परेन। उठ जाग हे भोका नाङ्गा हो, जाग संसारका दुखी, सुन्दर संसार निर्माण गर्न न्यायको आवाज गर्जी। सर्वोदय माविको मैदानमा शिक्षक कृष्णप्रसाद अधिकारीले लामबद्ध विद्यार्थीलाई शारीरिक व्यायाम गराए। त्यसपछि विद्यार्थीले माथिका पंक्ति समेत भएको कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय गान गाए। धेरै वर्ष अघि फ्रान्सेली कविले लेखेको भए पनि यस गीतले सुकाडिकमा त्यस दिन त्यो गीत गाउने प्राय सबै विद्यार्थीका अभिभावकको त्यस क्षणका चाहना समेटेको थियो। यहाँका अधिकांश मानिस वर्षौंदेखिको उत्पीडनबाट मुक्ति चाहन्थे। यहाँका एक दुईजनाका बाहेक सबैका खेतबारी जुम्ला सिंझाका मानिसका नाममा दर्ता थियो। उनीहरूले वर्षेनी त्यहाँको उब्जनी साउलाई बुझाउनु पर्थ्यो। पहिले यस्तो थिएन, यहाँका सबै जग्गा यहीँका मानिसको स्वामित्वमा थियो। राणाकालमा जग्गाको तिरो असाध्यै चर्को थियो। सामान्य मानिसले पैसाको मुख हत्तपत्त देख्न पाउँदैनथे। त्यसैले उनीहरूले जुम्ला मालमा गएर तिरो तिर्न सकेनन्। उता जुम्लाका धनीमानीहरू यही मौका पर्खेर बसेका थिए। उनीहरूले एक दुई वर्षको तिरो तिरे, पछि यत्तिका आधारमा जग्गा आफ्नो नाममा पारे। त्यसपछि उनीहरू हिउँदमा जुम्लामा जाडो बढेपछि सुकाडिक झरेर जग्गाको बाली उठाउन थाले। बाली दिन नसक्नेका गाईवस्तु खोज्न थाले। सुका ढिकमा पछिपछि साउले जग्गा हात पार्ने अर्को उपाय पनि देखे। अन्यत्रका जस्तै सुका ढिकका मानिस पनि सानोतिनो झगडा गरिरहन्थे। आपसमा नमिलेका झगडाको छिनोफानो गरी माग्न आफ्ना गाउँ आएका तिनै साउ कहाँ जान थाले। साउले झगडियालाई बाँध्ने, कचहरी बसाल्ने र दण्ड गर्ने गर्न थाले। दण्ड तिर्न नसक्ने झगडियाको जग्गा आफ्नो बनाए। राणाकालमा सुरु भएको यो चलन अलि नरम रूपमा पञ्चायतकाल भर रह्यो। 2047 सालमा बौद्ध लागेपछि पनि उनीहरूले बाली उठाउने चलन रोकिएन। 2058 सालमा सुकाडिकमा माओवादीको चलखेल बढेपछि भने यहाँका मानिसले आफ्नो जग्गाको कमाई कसैलाई दिनु परेको थिएन। कम्युनिस्ट कान सकियो, तर त्यसपछि सुरु हुनुपर्ने कक्षा सुरु भएन। माओवादीले देशव्यापी रूपमा 3 दिन स्कुल बन्द गर्न आह्वान गरेका छन् भन्ने हल्ला अन्यत्र जस्तै यहाँ पनि फैलिएको थियो। तैपनि पहिलो दिन हिजो स्कुल लागेको थियो। स्कुल बन्द गर्न कसैले नभनेको भए पनि प्रधानाध्यापक प्रेमनारायण शर्माले विद्यार्थीलाई संक्षिप्त रूपमा सम्बोधन गरे, जसको सार यस्तो थियो, भोलि अप्ठ्यारो नपरोस् भनेर आज र भोलि स्कुल बन्द हुन्छ। बन्द फिर्ता लिएको सुनिएका खण्डमा भोलि सबैजना स्कुल आउँला, त्यसो भएन भने सबैले आफ्नो ठाउँमा बसेर आफ्ना किताब पढ्ने। त्यसपछि विद्यार्थीहरू आफ्नो बाटो लागे। सुकाडिकमा माओवादीको जनवादी शिक्षा लागू भएको थियो। उनीहरूले लेख्न मिल्ने खालका सबै घरका भित्तामा निरक्षर रहनु अपराध हो भन्ने नारा लेखाएका थिए। आज एक अक्षर पनि नपढिकन घर फर्कने विद्यार्थी बिहान 9:30 बजेतिर स्कुलको कम्पाउन्ड बाहिर भेला भएका थिए। निरक्षर रहनु अपराध हो, 5 वर्षमाथिकालाई स्कुल पठाऊ जस्ता नारा लगाउँदै स्कुल कम्पाउन्डभित्र पसेका थिए। यी नाराको यहाँ निकै महत्त्व थियो, किनभने निरक्षरता मुगुको एउटा प्रमुख समस्या थियो। मुगु नेपालकै सबैभन्दा कम साक्षरता प्रतिशत भएको जिल्ला थियो। यहाँ 4 मध्ये 3 जना मानिस लेख्न र पढ्न सक्दैनथे। महिलाको साक्षरताका मामिलामा यहाँको अवस्था अझ दयनीय थियो। यहाँका 9% मात्र महिला साक्षर थिए। हिजो जोगलाबाट सुकाडिक आउँदा उकालोमा हामीले देवकन्यागिरीलाई भेटेका थियौँ। उनी गाईवस्तु चराउँदै थिइन्। एकैछिनमा उनकी बजे पनि त्यहीँ आइपुगिन्। कुरा गर्दै जाँदा थाहा भयो यी बजे नातिनी धेरै कुरामा उस्तै रहेछन्। बजे जस्तै नातिनी पनि निरक्षर रहेछन्। 5-6 वर्ष अघि यस्ता नारा व्यवहारमा उतारिएको भए देवकन्याले पढ्ने लेख्ने अवसर पाउँथिन् कि।
ता
मुगु पुगुन्जेलमा हामी विद्यार्थीले गाउने गानका आधारमा त्यो ठाउँ कुन शक्तिको अधीनमा छ भन्ने कुरा खुट्याउन सक्ने भइसकेका थियौँ। विद्यार्थीले जुन ठाउँमा उठ जागा एक आउँछन् त्यो पूर्णतः माओवादी अधीनको क्षेत्र हो। जहाँ गाउँछ गीत नेपाली गाइन्छ त्यो तटस्थ दुवैतिर आउन सक्ने तर कसैको पनि स्थायी अधीनमा नभएको क्षेत्र हो र जहाँ श्रीमान गम्भीर नेपाली गाइन्छ त्यो सरकारी सुरक्षा फौजको पूर्ण नियन्त्रणको क्षेत्र हो। सुकाडेकमा स्कुल बन्द हुनु सामान्य जस्तै भएको थियो। 2060 साल पुसमा सुकाडेक लगायत मुगुको पश्चिमी भेग खत्याङ क्षेत्रका 37 स्कुलमा माओवादीले जनवादी शिक्षा लागू गर्न दबाब दिए। शिक्षकले सरकारको तलब खाएर माओवादीको नियम मान्न नहुने ठाने, त्यसैले उनीहरूले जनवादी शिक्षा लागू गर्न सक्दैनौ भनिदिए। माओवादी पनि के कम, उनीहरूले ठाडो आदेश दिए, त्यसो भए स्कुल छोडेर जाओ। त्यसपछि शिक्षकहरू आफ्नो समस्या लिएर मुगु सदरमुकाम गमगढी पुगे। गमगढीमा 23 दिन बसेर सरकारी निकायलाई आफ्नो समस्या सुनाए। त्यसबाट निकास ननिस्केपछि उनीहरूले राष्ट्रिय मानवाधिकार आयोग गुहारे। आयोगको मध्यस्थतामा 2061 पुस 28 गते शिक्षक माओवादी सम्झौता भयो। सम्झौता बमोजिम खप्ताड भेगका स्कुलले माओवादीले लागू गर्न खोजेको क्यालेन्डर लागू गर्नुपर्ने भयो। यस बापत उनीहरूले जिल्ला शिक्षा कार्यालयमा पठाइने रिपोर्टका सरकारी क्यालेन्डर अनुसार नै काम भएको छ भन्ने बेहोरा उल्लेख गर्न पाउने भए। विद्यार्थीहरू घर हिँडेपछि हामी शिक्षकसँग कुरा गर्न थाल्यौँ। उनीहरूले साह्रै कष्टले गाउँ बसेको कुरा सुनाए। चन्दा नदीकन त हामीहरू कहाँ बस्न सक्छौँ र, प्रधानाध्यापक प्रेमनारायण शर्माले भने। कति दिनुपर्छ, हामीले सोध्यौँ। यतिउति भन्ने किन हुँदैन। माओवादीले नियमित चन्दा बाहेक विशेष कार्यक्रमका लागि भनेर छुट्टै चन्दा पनि उठाउने गरेका थिए। तर माओवादीका नीति नियम पालना गरेर र उनीहरूलाई चन्दा दिएर पनि शिक्षकहरू निर्धक्क पढाउन र बस्न पाउँदैनथे। चन्दा दिँदैमा सुरक्षित हुन्छ भन्ने छैन। हामी कति बेला कहाँ पुग्छौँ र हामीलाई कति बेला के हुन्छ भन्ने कुरा निश्चित हुँदैन, शर्माले बताए। शर्मासँग प्रधानाध्यापकको कोठामा हामीले कुराकानी गरेका बेला 9 क्लासमा पढ्ने एकजना विद्यार्थी कोठा बाहिर कान थापेर हाम्रा कुरा सुनिरहेका थिए। हामीले गरेका कुरा आफ्ना नेतालाई सुनाउन उनले यसो गरेका थिए। माओवादीले शैक्षिक संस्थालाई आफ्नो राजनीति गर्ने थलो बनाएका थिए। उनीहरूले यहाँका हरेक स्कुलमा मिलिसिया तयार गर्ने नीति लिएका थिए। हरेक स्कुलमा आफ्नो भातृ संगठन अनेरा छोबियो क्रान्तिकारी गठन गरेका थिए। 8 कक्षाभन्दा माथिका थोरै मात्र विद्यार्थी स्कुलमा भेटिए। सर्वोदय स्कुलमा 10 कक्षामा 3 मात्र विद्यार्थी स्कुल आएका थिए। अरू 25 विद्यार्थीलाई माओवादीले आफ्नो कार्यक्रममा लगेका थिए। माओवादीले विद्यार्थीलाई कहिले श्रम गराउन र कहिले आफ्नो कार्यक्रममा सहभागी गराउन लैजानु सामान्य कुरा भएको थियो। भोलि सबै सरहरूले माथि गाउँ जानुपर्छ। विद्यार्थीहरू हिँडेपछि चौरमा बसिरहेका शिक्षक कहाँ आइपुगेर एकजना विद्यार्थीले आदेश सुनाए। सानो बच्चा काखमा भएकी महिला शिक्षकले भने त्यसो नगर्न छुट पाइन्। हामीले शिक्षक विद्यार्थी र माओवादी निकट विद्यार्थी संगठनका पदाधिकारीसँग लामो कुराकानी गरे पनि माओवादीका आधिकारिक व्यक्तिसँग कुरा गर्न पाएका थिएनौँ। त्यसैले उनीहरू भेटिन्छन् कि भनेर दिउँसो 2 बजीतिर हामी सुकाडेक नजिकको गाउँ रातापानी जान हिँड्यौँ। जेठको टन्डलापुर घाममा सुकाडेकबाट हिँडेको 10 मिनटमै रातापानीबाट सुकाडेक आउँदै गरेका एकजना युवक र एकजना युवतीले हाम्रो बाटो छेके। सरहरूको घर कहाँ पर्यो, एकजनाले सोधे। सबैले आआफ्नो नाम र वतन बतायौँ। कहाँसम्म जानुहुन्छ होला, अर्कोजनाले सोधे। हामीले त्यहाँ आउनुको उद्देश्य बतायौँ। त्यसपछि उनीहरूले हाम्रो परिचय मात्र मागे। सबै साथीहरू परिचय पत्र निकाल्न थाले, म भने अलमल्ल परेँ। काठमाडौँ बाहिर जाँदा म जहिले पनि 2 परिचय पत्र बोकेर हिँड्थेँ। माओवादीको अधीनमा रहेको ठाउँ जाँदा देखाउनका लागि नेपाल पत्रकार महासङ्घले जारी गरेको र सरकारको अधीनमा रहेको भागमा जाँदा सूचना विभागले जारी गरेको। यहाँ भने उल्टो परेछ। हिजो बिहान मैले लगाइसकेको सर्ट खोलेर अर्को सर्ट लगाएको थिएँ। यही क्रममा पत्रकार महासङ्घले जारी गरेको परिचय पत्र भएको सर्ट चाहिँ कोल्टीमै छुटेछ। नचाहँदा नचाहँदै मैले सूचना विभागले जारी गरेको परिचय पत्र देखाउनु पर्यो। हामी 5 परिचय पत्रमा उल्लेखित कुरा टिप्न उनीहरूले झन्डै 30 मिनट बिताए। त्यसपछि हामीलाई अगाडि जान दिने कि नदिने भन्ने सम्बन्धमा पार्टीको निर्णय नआइन्जेल अघि नबढ्न, पछि नहट्न र क्यामेरा ननिकाल्न अनुरोध गरे। अलिकति घिन्याई गरेपछि हामीले सुकाडेक गाउँछेउमा रहेको चौतारासम्म फर्कने अनुमति पायौँ, जहाँ बस्नका लागि यो तुलाम्बे साँगुरो र भिरालो बीच बाटोमा भन्दा अलिक सजिलो हुने थियो। हाम्रा बारे यति बन्दोबस्त गरिसकेर युवक जुन बाटो आएका थिए त्यही बाटो फर्किए। युवती हाम्रो पहरा गर्दै गाउँमै बस्छिन्। उनले धेरैजसो समय हामी हिजो राति सुतेको गोठको माथिल्लो तलामा बिताइन्। पार्टीको निर्णय आइपुग्न 4 लाग्छ भनेका थिए। यो समय बिताउन हामीसँग खासै काम लाग्ने उपाय थिएनन्। चौतारामा जताततै बर्खा जरा थिए। त्यहाँ सुत्न अथवा अलि आरामसँग ढल्कन सकिँदैनथ्यो। अघिसम्म खुलेर बोल्ने गाउँले हामीसँग बोल्न डराएका थिए। हामीले आफूसँग लगेको हिमाल खबर पत्रिका निकालेर पढे जस्तो गऱ्यौँ। गाउँलेहरू नजिक आए, पत्रिका पढ्न रहर गरे। हामीलाई पनि उनीहरूले पत्रिका पढेको हेर्न मन लाग्यो। हे भाइ, कस्तो मान्छे निकाल्या। हिमाल खबर पत्रिकाको बाहिरी भागमा छापिएको फोटो देखेर एकजना चकित भए। अर्को प्रधानमन्त्री हो, जवाफ पनि उनीहरू मध्येकै एकले दिए। त्यता आँखा हुँदा हुन्, अर्काले आश्चर्य प्रकट गरे। त्यो फोटो राजा ज्ञानेन्द्रको थियो। निकै क्लोजअप फोटो, ड्याममा एक पेज जरी छापिएपछि छापिएकाले त्यो फोटो अलि अस्वाभाविक जस्तो लाग्थ्यो। ज्ञानेन्द्रका आँखा ती मान्छेले भने जस्तै अनौठा देखिएका थिए। हिमालको त्यस सङ्घमा राजाबारे छोटो आलोचनात्मक टिप्पणी छापिएको थियो। पत्रिका हेर्न झुरुममा भएका मानिसले कनी कुथी गरेर मिठो मान्दै त्यो लेख पढि सिद्ध्याउँदा आधा घण्टा बित्यो। पत्रिका पढ्न दिएको गुण तिर्न होला। एकजना गाउँले छेउको होटलवालालाई हामीलाई चिया बनाइदिन हराए। हामी चिया पर्खेर बस्यौँ। आधा घण्टापछि होटलवाला चिनी छैन भन्ने खबर लिएर आए। हामीले चिनी बिनाकै चिया पकाइदिनुहोस् न भन्यौँ। त्यसको आधा घण्टापछि उनी हामी भए ठाउँ आए, तर रित्तो हात। तपाईँहरूलाई चिया दिँदा माओवादी साथीहरूले के भन्लान्? उनले भने उनको ज्यान खतरामा पारेर हामीलाई चिया खान मन थिएन। चिया खान नपाए पनि हामीले त्यसको पर्खाइमा एक घन्टा बिताउन पाएका थियौँ। त्यही ठुलो कुरा भएको थियो। गाउँमा बसेर हाम्रो चियो गरिरहेकी युवती बेलुका 5 बजीतिर हामीलाई राखेको चौतारोमा लिन आइपुगिन्। उनका साथमा 3 जना बन्दुक बोकेका र 1 जना सकेट बम बोकेका मानिस थिए। अब जाउँ कमरेडहरू, रातापानी, उनले भनिन्। 4.5 घन्टाको पट्यार लाग्दो बसाएपछि हामीले रातापानी जाने अनुमति पाएछौँ, तर स्वतन्त्र रूपमा होइन, उनीहरूको कडा निगरानीमा, बन्दी जस्तो भएर। हामीलाई कडा पहरामा राख्ने मध्ये सबैजना केही महिना अघि म्याग्दी सदरमुकाम बेनीमा आक्रमण गर्न गएका रहेछन्। तयारी गर्न, लडाईँ लड्न र त्यहाँबाट फर्कन उनीहरूलाई 3 महिना लागेछ। उनीहरूले स्वाद मानी मानी लडाईँको वर्णन गरे। साल चैत 7 गति राति 10:30 बजे माओवादीका 5,000 मानिसले बेनी आक्रमण गरेका थिए। त्यस कामको नेतृत्व नन्दकिशोर पुन पासाङले गरेका थिए। त्यस रात उनीहरूले 33 जना सैनिक, 18 जना प्रहरी र 15 जना नियत्ता बजारवासीलाई मारे। आफ्ना 40 जना मान्छे मराए। घाइते कति हो टुङ्गो थिएन। उनीहरूले त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई अपहरण गरेर लगेका थिए। म्याग्दीमा हामीले जित्यौँ, तर विजय उत्सव मनाउन नपाउँदै भाग्नु पर्यो। यस्तो जिताइ पनि जिताइ हुन्छ, एकजनाले भने। लडाईँको जित क्षणिक भए पनि त्यहाँ लागेको गोली सबैका शरीरमा स्थायी रूपमा बसेका थिए। यहाँ देब्रे कुम्मनी गोलीले छेडेको छ, एकजनाले देखायो। सुका डिगबाट हिँडेको आधा घण्टा जतिमा हामी आम गाउँभन्दा अलि अघि पुगेका थियौँ। आधा घण्टा अघि हामीलाई रातापानी जाने अनुमति आयो भनेर जुन युवतीले भनेकी थिइन् तिनले हामीलाई रोकिन्। आज आम गाउँमै बस्नुपर्ने भयो, उनले भनिन्। सुका डिगबाट हिँडे यता ती युवतीले अरू कोही मानिस भेटेकी थिएनन्। उनीसँग सञ्चारका कुनै साधन थिएनन्, त्यसैले हामीलाई आम गाउँ बसाउने निर्देशन उनले भर्खर मात्र पाएकी होइनन्। त्यसैले रातापानीतिर डोराइएका हामीलाई अचानक आम गाउँमा किन बसाउनु पर्यो भन्ने कुरा हामीले बुझ्न सकेका छैनौँ। तर त्यसपछिका घटनाले सबै कुरा प्रष्ट पारे। ती युवतीले हामीलाई रातापानी जाउँ भनेर नाटक गरेकी रहेछन्। हामीलाई सुका ढेकमा बन्दी बनाएको भए हामी त्यहाँबाट भाग्न सक्ने ठानेर उनले अलिक कुनाको गाउँमा ल्याएकी रहेछन्। अघिल्लो नाटक सकिएपछि अर्को नाटक सुरु भयो। माओवादीले आम गाउँमा हाम्रो परिचय पत्र हेर्न थाले। हामीले दिउँसो सुका ढिक छेउ माओवादीलाई देखाएको परिचय पत्र फेरि देखायौँ। तपाईँहरू प्रहरीको पत्रकार हो, एकजनाले सोध्यो। प्रहरीको पनि पत्रकार हुन्छ, हामीले जवाफ दियौँ। धनगढी पोस्टका संवाददाता प्रकाश विक्रम शाहको परिचय पत्रमा दर्ता नम्बरको अगाडि जिल्ला प्रशासन कार्यालयको छोटो रूप जिप्रका लेखेको रहेछ। माओवादीले जिप्रका भनेको जिल्ला प्रहरी कार्यालय मात्र जान्दथे, यति पनि नबुझ्ने भनेर हामी नरिसाइन्जेल उनीहरूले गल्फत्ती गर्न छाडेनन्। रातापानी गाउँ छ भनेर कसले भन्यो? जिप्रकाको प्रसङ्गमा हारेको अनुभव गरेको एकजनाले अर्को अत्तो थाप्यो। हामीले त्यो कुरा थाहा पाउनु उसका विचारमा अपराध थियो। तिमीहरूले लेखेर समस्या समाधान हुन्छ? हामीले जवाफ दिन नपाउँदै उसले थप कुरा सोध्ने निउले हामीलाई हप्कायो। त्यसपछि उनीहरूले हाम्रो नोटबुक हेर्न मागे। भर्खर यात्रा सुरु गरेकाले मेरो नोटबुक झन्डै झन्डै खाली थियो। हिजो बेलुका गाउँबाट उठीबास लागेर कोल्टीमा बसिरहेका गाउँले र माओवादी त्यागेर फर्केका युवतीहरूका बारेमा केही कुरा टिपेको थिएँ। त्यो कुरा देख्ने हो भने उनीहरूले हामीलाई त्यसै छाड्ने थिएनन्। उनीहरूको छाट नराम्रो देखेकाले मैले अलिक अघि नै पिसाब फेर्न जाने न्युमा अलिक कोल्टी परेको ठाउँमा गएर ती पेज च्यातेर भित्री खल्तीमा राखिसकेको थिएँ। स्पाइरल नोटबुक हुनाले पाना च्यातिएको छना कसरी पाउँदैन थियो। त्यसरी मलाई नोटबुक देखाउन आपत्ति थिएन, तर उनीहरूले गरेको व्यवहारलाई हामीले निकृष्ट ठानेका छौँ भन्ने कुराको जनाउ दिनु जरुरी थियो। गा तिमीहरू शाही सेनाभन्दा अझ क्रूर छौ। आजसम्म सेनाले नोटबुक हेर्न मागेको छैन, मैले भने। नोटबुक हेर्न कसिनी मान्छे वाल्न पर्यो, केही लेखेको भए नोटबुक देखाउने थिएन। अहिलेसम्म केही लेखेको छैन, त्यसैले तिमीहरू जति हेरे पनि हुन्छ। यति भनेर मैले मेरो सानो नोटबुकमा माओवादीलाई दिएँ। मेरो नोटबुकमा बाँकी रहेका 90 जति खाली पानालाई उसले दोहोऱ्याई तेह्रै पल्टायो। त्यसपछि चुपचाप नोटबुक मलाई फर्कायो। त्यसपछि उनीहरूले थप खोजे थाप्ने ठाउँ पाएनन्। ठाउँ पाएनन् त नभनौँ, चाहेका भए उनीहरूले जेमा पनि हामीले लगाएको लुगाको रङमा पनि न्यू खोज्ने थिए। त्यसो गर्न पुग्यो जस्तो लाग्यो होला उनीहरूलाई। झमक्क साँझ परेपछि उनीहरूले हामीलाई गाउँलेको घरमा एक एकजनाका दरले राख्ने भने। हामी भए ठाउँ भेला भएका गाउँले त्यसो गर्नुभन्दा सबैलाई एउटा घरमा राख्दा सजिलो हुन्छ भनेपछि हामी सबैजना एकै ठाउँ बस्न पाउने भयौँ। उनीहरूले हामीलाई बाटोभन्दा एक कानलाई तल्तिरको एउटा सानो घरमा लगे। हामी बस्योभन्दा माथिल्लो घरमा 3 बन्दुकधारी, 1 सकेट बमधारी र 1 निरस्त्र माओवादी हाम्रो पहरामा खटिए। घरको एकतलामाथि माटो छापेको खुल्ला ठाउँमा पुर्याएपछि अर्को चरणको केरकार सुरु भयो। हाम्रा बङ्करको फोटो किन खिचेको? साँझ थपिएका अर्का माओवादीले नयाँ न्यू खोजे। बङ्कर भनेको के हो र त्यो कहाँ थियो? हामीले भन्यौँ। उहाँहरू पल्लो बाटो आउनुभएको, 1 उनकै कमरेडले जवाफ दिए। उनले त्यसो नभनेका भए देख्दै नदेखेको वस्तुको फोटो खिचेको अपराधमा हामीलाई कारवाही गर्न बेर थिएन उनीहरूले। आज रातभरमा खबर आइपुग्छ, तपाईँहरूलाई अघि बढ्न दिने कि नदिने भन्ने बारेमा, भनेर उनीहरू हिँडे। मोहन मैनालीको नियात्रा, मान्ठा डराएको जुगको 11 श्रृङ्खला हामीले अब 244 पृष्ठमा ल्याएर आज रोकेका छौँ। अर्को साता मान्ठा डराएको जुगको 12 श्रृङ्खला तपाईँलाई सुनाउनेछौँ। हामीलाई पत्राचार गर्नको लागि हाम्रो ठेगाना इमेल ठेगाना छ shrutiitshruti@unn.com.np। हवस् त, अर्को दिनसम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौँ। नमस्कार, शुभरात्रि। Dere din tanare, dere din tanare.